تمہارا درجات بلند ہوتے رہیں گے, تم کو ریگارڈ ملے گا امام کی طرف سے, تم کو امام سینے سے لگائے گا, تم امام کے قریب ہو جاؤ گے. اگر کچھ نہیں کرو گے, اف یو ڈونٹ ڈو اینی تھنگ, کل امام پوچھے تم نے کیا کیا تو کہا مولا بامبے میں نہ ٹائم نہیں تھا لیکن ہم نے واجبات پورے کیے, نماز پڑھے, روزے رکھے, حج کیا, زکات دیا, خمس دیا, یہ سب جو کیا نا اپنے لیے کیا, امام کے لیے کچھ نہیں کیا. واجبات پہ جو عمل کر رہے ہو یہ بول کے تم بچ نہیں سکتے کہ میں نے نمازیں پڑھ لی, روزے رکھ لی, جو کچھ کیا وہ اپنے لیے کیا. لبیک یا حسین کے لیے کیا کہ سلام پڑھے محمد والے محمد, آج وقت کم ہے, کل میں بتاؤں گا انڈیا میں جو سید نور اللہ شوستری نے کام کیا, شہید رابے نے کام کیا, جو ہندوستان کی شیعہ ہے قطب شاہی ڈائنسٹی نے جو انقلاب برپا کیا ساؤتھ میں, یہ جو پورا انڈیا یہ سب کانٹیننٹ میں شیعہ آئی, وہ کل کی مجلس میں سننا کہ ڈیٹیل میں ان کا بتاؤں گا کہ نور اللہ شوستری نے کیا کام کیا, شہید رابے نے کیا کام کیا, نظام الدین اولیاء نے کیا کام کیا, خواجہ اجمیری نے کیا کام کیا, قطب شاہی ڈائنسٹی کے علماء نے کیا کام کیا, اور ان کی عورتوں نے کیا کام کیا. یہ نہیں ہے کہ صرف مردوں کی طرف سے شیعت پھیلی, نو, عورت کا رول پیرلل چل رہا تھا. تہمسب کی بہن جو ایران میں تھی ہمایوں کا وقت مغل ڈائنسٹی میں, وہ تہمسب کی جو بہن تھی اس کا میجر رول تھا, اس کا ایگریمنٹ تھا ہمایوں کے ساتھ کہ ہم تم کو پوری ملٹری پرووائڈ کریں گے ایک کنڈیشن پہ کہ تم شیعت کو وہاں پہ بچا کے رکھنا, شیعت کی حفاظت کرنا. یہ جذبہ عورتوں سے آیا, یہ جذبہ صرف مردوں سے نہیں آیا. ہمارا اسلام عورت اور مرد دونوں کے برابر کا ہے, عورت کا رول بھی اتنا ہی اور مرد کا رول بھی اتنا ہی, عورت کا رول بلکہ زیادہ. اگر عورت چاہے تو پورے بمبے میں اسلام کو پھیلا سکتی, عورت چاہے. اگر عورت دیندار رہ جائے, عورت اگر اسلام پہ ہے, عورت اگر مذہب پہ ہے اور پورا مرد بمبے کا بے دین ہے لیکن عورت دیندار ہے تو آپ کے شہر میں دین رہے گا, اسلام رہے گا, شیعت رہے گی. اس کے برعکس پورے مرد اسلام پہ ہے, دین پہ عمل کر رہے, اور اگر ہماری خواتین دین پہ عمل نہیں کرے, یہ میرے جملے نہیں ہیں, معصوم کے جملے ہیں. معصوم کہتے ہیں کہ اگر پورے مرد دیندار ہو اور عورت دیندار نہ ہو تو اس بستی سے دین اٹھ جائے گا. اس لیے کہ جو بچے پلتے ہیں وہ ماں کی آغوش میں پلتے ہیں. ماں دیندار ہے تو اسلام رہے گا, بچہ دیندار نکلے گا. تو سب سے بڑا رول جو ہے ہماری خواتین کا ہے. لبیک یا حسین وہ عورت بتائے بچوں کو, جو انفینٹس ہیں, جو بیبیز ہیں, کہ ہمارے پاس حکم کیا ہے کہ بچہ جب آئے دنیا میں تو کیا کرے. آپ کسی سے پوچھے کہتے یار ہم اذان اقامت دیتے فوراً, ایک ٹریڈیشن ہے ہمارے پاس, یہ بات دینا لازم ہے. بچہ پیدا ہوا فوراً کان میں ایک کان میں اذان, ایک کان میں اقامت, یہ ضرور دینا, ضرور دینا. کیا اتنی ذمہ داری ہے خالی اذان اقامت دے دو چھوڑ دو, یہی ہے بس. اگر اتنا ہی اسلام ہے تو بچہ دیندار کہاں سے نکلے گا. آپ دیکھیں اس کے بعد ہم نے لٹایا بچے کو جھولے میں, سنایا کیا, وہ چیزیں سنائیں جو ہم سنتے ہیں, جو ہماری فیورٹ چیزیں ہیں, جس کو ہم نے روح کی غذا بنا لی, سمجھے. وہ آوازیں بچوں کو سنا رہے, تو بچہ جب آگے بڑھ رہا آگے بڑھ رہا آگے بڑھ رہا تو وہ آوازوں کے تحت آگے بڑھ رہا. حکم کیا ہے کہ کم از کم ان بچوں کو, معصوم بچوں کو, انفینٹس کو تم وہ سکھاؤ کہ جو تم کو اسلام چاہتا ہے. آج جو دنیا بھر میں جو پیرنٹس کی کمپلین ہے کہ اولاد دیندار نہیں ہے, تو تم کر کیا رہے ہو, واٹ آر یو ڈوئنگ, کیسا بولے گا بولو میں کیا حسین, کیسا انقلاب برپا کرے گا. انلیس آپ چیک کریں وہ روٹس کو پکڑو, وہ جڑوں کو پکڑو کہ بیماری کی جڑ کہاں ہے. بڑا ہو کے آپ تربیت نہیں دے سکتے. مولا علی سے پوچھا گیا کہ مولا اولاد کی تربیت براٹ اپ کے بارے میں کب سوچنا چاہیے, جب بچہ 4 سال کا ہو جائے؟ علی نے کہا نہیں. پھر راوی نے کہا مولا جب 2 سال کا بچہ ہو جائے جب سوچے کہ تربیت کب دینا ہے؟ علی نے کہا نہیں. کہا مولا جب بچہ پیدا ہو تو؟ امام نے کہا نہیں. راوی گھبرا گیا. کہا مولا جب پریگننسی شروع ہو جب؟ تو کہا نہیں. تو کہا مولا پھر کب؟ تو کہا جہاں تم رشتہ بھیجو, پروپوزل بھیجو, وہاں چیک کرو کہ عورت دیندار ہے, اسلام ہے, شیعہ ہے. امام نے کہا کہ یہ چیک کرو, اس کے بعد تم دیکھو تمہاری اولاد کبھی نہیں بگڑے گی. اگر ہم یہ چیزیں تو چیک نہیں کرتے, ہم صرف بڑا گھر اور پیسہ چیک کرتے. کوئی پیسے والے کا آ جائے, کوئی بڑے گھر کا آ جائے, چیک کرتے؟ کوئی چیز ضرورت ہی نہیں چیک کرنے کی. ہم بولتے یار ہمارا سٹیٹس بڑھ جائے گا, ہمارا مقام بڑھ جائے گا, اور ہم آرام سے اپنے بچوں کو رخصت کرتے. اللہ کا رسول کہتا ہے, عابد بن رمی کا جملہ بھی ہے, پلیز غور سے سننا. رسول کہتا ہے کہ اب میں ان ماں باپ کے دامن کو پکڑ لوں گا, ان کے دامن کو پکڑ لوں گا روز محشر, اگر ان لوگوں نے اپنی اولاد کو کسی بے دین کے حوالے کر دیے تو ان کی سفارش کے لیے میں ان کے دامن کو پکڑ لوں گا. اگر رسول دامن پکڑ لے, رسول پوچھ لے کہ تم نے کیوں کیا, وہ بھی روز محشر, تو آپ کی شفاعت کون کرنے والا ہے؟ ہم کہاں جائیں گے؟ میں افسوس کے ساتھ کہہ رہا دوستو, افسوس کے ساتھ کہہ رہا, I'm so sad, believe me, جو حالات ہیں اس وقت بامبے کے نہیں, میں جنرل بات کر رہا ہوں کہ جو حالات بدل گئے پورے, بنگلور میں جا کر دیکھو, دہلی میں جا کے دیکھو, میں شہروں کے نام کیوں بولوں, جا کر دیکھو کیا حالات ہیں, کس نے شیعت پلٹ کے چلی گئی. میں اس لیے اس ٹاپک پہ بات کر رہا کہ میری مجلس تمام لوگ سن رہے اس وقت, کہ لبیک یا حسین محرم کی امپورٹنس جانو. یہ امپورٹنٹ راتیں ہیں, یہ اہم راتیں ہیں, ان راتوں میں اس امپورٹنس کو جانو, اس مظلوم امام کے پیغام کو جانو, اس حسین کے میسج کو جانو, جس اسلام کے لیے, جس اسلام کے لیے حسین نے علی اکبر جیسے بیٹے کو قربان کیا, عباس جیسے بھائی کو قربان کیا, وہ اسلام کو ہم اپنے ہاتھوں سے پامال نہیں کریں, ہم اپنے ہاتھوں سے اس کو خراب مت کریں, اسلام کی شکل مت بگاڑو, عمل ویسا کرو جیسا حسین چاہتا ہے, لبے کیا حسین پہ وہ عمل کرو. دوستو میں نے آپ کے سامنے ابھی تاریخ پڑھ کے سنائی کہ وہ کیسے کیسے حالات سے شیعت گزر کے آئی, ان کا کرائم کیا تھا, ان لوگوں کا صرف محبت اہل بیت, صرف حسین کا پیغام, گھر لٹا دیا, ظلم کرنے والے ظلم کرتے رہے, لاکھوں کی تعداد میں زندانوں میں ختم ہوئے. بنی امیہ بنی عباس کا پورا پیریڈ اٹھا کر دیکھو, حجاج بن یوسف کا زمانہ اٹھا کر دیکھو, ان دیواروں کو دیکھو جا کے بغداد میں, اس جگہوں کو دیکھو کہ جو سادات کے نام سے بنائی گئی, زندہ جس دیواروں میں چن دیا گیا, ان کا کرائم کیا تھا؟ وہ پروپگیشن آف شیعائزم کر رہے تھے, مظلوم امام کی ٹیچنگز کو پروپوگیٹ کر رہے تھے, ایسے ماحول میں یہ نہیں کہہ رہے تھے کہ میں گھر میں بیٹھ جاؤں, میری فیملی ہے, مجھے کیا ضرورت ہے, نہیں, انہوں نے اپنی ریسپانسبلٹی کو سمجھا. انہوں نے یہ کہا کہ اگر آج ہم آگے بڑھ کر حسین کی تعلیمات کو پروپوگیٹ نہیں کریں گے جس کا, تو پھر شیعہ کہاں جائے گی؟ آپ کو معلوم ہے کہ ایک زمانہ ایسا آ گیا کہ ہر طرف سے لوگ مکہ مدینے میں یا ایران میں تھے, یہ جو شیعہ پوری دنیا میں پھیلی یہ کیسے پھیلی؟ آپ کو پتا ہے رضوی سادات, موسوی سادات, یہ جو یہاں پر ہندوستان میں, آپ کو پتا ہے کہ موسوی اور رضوی سادات یہاں پر سب سے زیادہ ہے, اس لیے کہ ان کے اوپر ہارون رشید کے زمانے میں اتنا ظلم ہوا کہ معصومین نے اپنی اولاد کو مختلف شہروں میں بھیج دیا, دنیا میں سپریڈ کروا دیا, اس لیے کہ امام جانتا تھا کہ اگر یہ لوگ ہندوستان ان سب کانٹیننٹ کی طرف ادھر نہیں آئیں گے, ادھر ہرت جو افغانستان کا حصہ ہے یہ پوری طرف جو شیعت پھیلی یہ اسی زمانے کی پھیلی. بنی امیہ بنی عباس نے جب ظلم शुरू कर दिया, जब कत्ल करने लगे, शहीद होने लगे, तो ऐसे मौके पर किसी ने घर बैठकर अपनी जिंदगी नहीं गुजारी, वो तबलीग भी करते रहे, नए नए शहरों में गए, जाकर तबलीग किया, प्रीच किया, प्रोपोगेट किया, वो करके आज आप देखो जिन जिन लोगों ने किया आज तारीख में उन सब के नाम है, जिन्होंने कुछ नहीं किया उनको इमाम ने रिगार्ड नहीं किया। अगर आप रिगार्ड चाहते हैं, अपनी जिंदगी को बदलना चाहते हैं, तो इस लब्बैक या हुसैन को इस गहराई से कहो, दुआ करो कि परवरदिगार मुझे सादत दे, मुझे तौफीक दे कि मैं तेरे दीन की खिदमत वैसे करूं, मैं हुसैन की तालीमात को वैसे प्रीच करूं। सबसे पहले किसी को मत देखो, अपने घर को सही करो। हर घर में अगर लब्बैक या हुसैन की आवाज सुबह शाम बुलंद होगी, तो फिर वो आवाज के तहत इंसान वो करेगा जो हुसैन इब्ने अली चाहता है। सलवात पढ़ने में आवाज अगर बाबा से बलन सलवात पढ़ने अगर चेंज करना चाहते हैं, आपको चेंज होना चाहते हैं ना, मैं दो आज दो चीजें दे रहा आपको। ये 12 मुहर्रम से पढ़ के देखना, अंदर इंसान के अंदर ही चेंज आना शुरू हो जाएगा, फीलिंग्स पैदा हो जाएंगे, एक रिवोल्यूशनरी शिया बनेगा। लड़कियां जरूर पढ़ें, लड़के जरूर पढ़ें, हर हाजत के लिए ये काफी है। ये सैयद हसन नसरल्ला, इनकी बताई हुई चीज है। यू नो सैयद हसन नसरल्ला, हु इज सैयद हसन नसरल्ला? सैयद हसन नसरल्ला ने बताया, एक्स्ट्रा ऑर्डिनरी गिफ्ट है आज रिजवी के 7वीं मजलिस में, मैं टोटल एक गिफ्ट दे रहा आपको, सैयद हसन नसरल्ला का गिफ्ट, कि ये वो गिफ्ट है कि इतनी बड़ी पर्सनैलिटी सैयद हसन नसरल्ला की, इन्होंने एक टोटल इनकलाब बर्पा किया, टोटल इनकलाब, जिसको अरब की मीडिया इतना रिगार्ड करता है कि कहते हैं कि अरब का ये रज्जाल है, मर्द है, इनका गिफ्ट है दोस्तों। आज मैं बॉम्बे में रिजवी कॉलेज में 7 मुहर्रम को दे रहा आपको, ये करके देखना, लेकिन ये दिनों में नहीं करना, ये दिनों में उसका आधा हिस्सा करना, 12 मुहर्रम के साथ अमल के लिए कर, करके देखो, उसके बाद देखो तुम्हारी लाइफ में चेंज कर सकता। कल की बात में कम से कम बड़ा अचीवमेंट यह हुआ कि शब नमाज के लोग पाबंद हो गए, दैट इज बिग गिफ्ट। आई एम सो रियली आई एम थैंकफुल टू यू ऑल कि जिन्होंने भी अमल किया। कल मेरी एक अपील के ऊपर, मेरी कल एक आवाज के ऊपर सबने, कई लोगों ने शब नमाज शुरू कर दी, ये गिफ्ट है आप। यू विल सी द डिफरेंस इन योर लाइफ। आप देखेंगे अपनी लाइफ में जो डिफरेंस होगा, आप देखेंगे कि आपकी लाइफ बदलती कैसा। जब ये नमाज और ये अमल करके तुम लब्बैक या हुसैन कहोगे, मैं लब्बैक या हुसैन का ये सैयद नसरल्ला, सैयद हसन नसरल्ला का गिफ्ट आपको इसलिए दे रहा कि उनका स्लोगन भी लब्बैक या हुसैन का है। लब्बैक या हुसैन कहते हैं वो, कि हुसैन हम हाजिर हैं। तो इसीलिए मैं आपको ये गिफ्ट दे रहा, ये गोल्ड की माइन है दोस्तों, सोने की कान दे रहा मैं आपको। आप ट्राई करना, ट्राई आफ्टर 12th मारो, फॉर एनी विश, कोई आपकी तमन्ना हो, कोई आपकी दुआ हो, एक्स्ट्रा ऑर्डिनरी चीज है कि दुश्मन से बचने के लिए, इससे बेहतर नहीं। हर प्रॉब्लम, शादी, लड़की की शादी हो, बीमारी हो, कुछ, आपको मालूम कौन सी दुआ है? जो शने सगीर, कबीर नहीं, कबीर जो आप रमजान में पढ़ते वो नहीं, जोशन सगीर, छोटी दुआ, छोटी है ये जोशन सगीर, उतनी बड़ी नहीं है जितनी कबीर है। और ज्यारत आशूरा 7 पढ़ना, जोशन सगीर और ज्यारत आशूरा। मैं वो रात में जानता कि जब उन्होंने अपील की थी पूरी दुनिया से कि आज हमारे पर मुसीबत की रात है, खाली तुम जोशन सगीर और ज्यारत आशूरा पढ़ना, ये वो चीज है एक साथ पढ़ने से। अल्हम्दुलिल्लाह बॉम्बे में अवेयरनेस है ज्यारत आशूरा की, हर घर में हो रहा। आई एम प्राउड कि हर घर में हो रही 4 साल से। लेकिन अब आशूरा के साथ जोशन सगीर पढ़ो, आप देखो उसके बाद कि आप उसके बाद जब आप लब्बैक या हुसैन कहेंगे, उसके बाद आप जब दुआ करेंगे, उसके बाद जब अपने प्रॉब्लम्स को मासूमीन के सामने रखेंगे, उसके बाद जब आप दुआ मांगेंगे, तो आपकी लाइफ में कितना चेंज आता, आपको कितनी दुआएं कबूल होती, कैसा बिजनेस ग्रो होता, कैसे रुके हुए जो ऑब्स्टेकल्स है वो दूर होते, جوشن صغیر اور زیارت عاشورا. جوشن صغیر آپ کو ہر جگہ ہر کتاب میں مل جائے گی, جہاں کبیر ہے وہیں پہ صغیر بھی ہے. صغیر یعنی چھوٹی دعا. اگر آپ یہ کریں گے یو ول سی کہ انشاءاللہ انشاءاللہ آپ کی لائف میں, آپ کی زندگی میں, آپ کی حاجات میں, آپ کی پوری کمپلیٹ لائف میں ایک ٹوٹل چینج چاہتے ہو. اور دعا کا یہ وہ گفٹ ہے کہ ٹرائی کر کے دیکھو. اتنا عظیم پر عالم اس نے یہ گفٹ کیا اور اس کو کامیابی ہوئی. وہ ایک کو کامیابی نہیں, ہر آدمی کو کامیابی ہو سکتی جو یہ پڑھتا ہے. صلوات پڑھے محمد والے محمد. کچھ اعلانات میرے ذمہ دیے کہ ایک ویب سائٹ ہے رضوی کالج آزاداری @gmail.com. جو بھی سجیشنس آپ کو دینا ہے اس میں دیں آپ, انشاءاللہ آپ کو جو بھی سجیشن دے سکتے ہیں آپ دیں اور وہ لوگ اس میں آنسر بیک کریں گے. صلوات پڑھے محمد والے محمد. بس دوستو, مولا آپ کو خوش رکھے. 50 منٹ ہو گئے, وقت تیزی سے گزر گیا اور یہ راتیں, اب 2 راتیں باقی ہیں بس, 2 مجلسیں ہیں کل کی اور پرسوں کی اس ٹاپک پہ. کل ان پرسنالٹیز کا ذکر کروں گا کہ جنہوں نے لبیک کیا حسین کو صحیح معنی میں فلفل کیا اور شیعت کو پروٹیکٹ کر کے ہندوستان میں شیعت کو پہنچایا اور شیعت کو مضبوط کیا. وہ صرف ایک موٹیویشن کے لیے کہ ہمارے یوتھ میں وہ موٹیویشن آئے کہ اگر انہوں نے کیا 400 سال پہلے, 400 ایئرز پہلے, تو ہم بھی کریں گے آج بامبے میں. یہ سب سے بڑا گفٹ ہے جو انشاءاللہ کل اور پرسوں کے دونوں مجلسوں میں وہ ہسٹری بتاؤں گا کہ شیعت انڈیا میں کیسے آئی, کیسے پھیلی, کیسے ڈسٹریبیوٹ. اور اس کے بعد ان کو جب آخری مجلس میں پرسوں کنکلوڈ کروں گا تو اس وقت آپ کو احساس ہوگا کہ ان لوگوں سے شیعت یہاں تک پہنچی اور آج 2012 میں ہم کیا کر رہے ہیں. جو ذمہ داری ہے وہ انشاءاللہ کل سے سننا. یہ رات قیامت کی رات ہے. آج صبح سے حسین کے بچے پیاسے ہیں. ایک خیمے سے دوسرے خیمے میں حسین کے چھوٹے چھوٹے بچے یہ کہتے ہوئے کہ الاتش 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 کہ ہم پیاسے ہیں. عزیزو, بڑی آسانی سے آپ نے سن لیا, عرب کی پیاس, عرب کی تپش, 7 محرم, 3-4 سال کا سن. اس بچی کا سنی کیا تھا, سکینہ کا یہ عالم کہ سب بچوں کو لے کر خالی کوزہ لے کر کبھی حسین کے پاس جاتی ہے, کبھی عباس کے پاس جاتی ہے. یہ جا کے کہتی ہے کہ ہم پیاسے ہیں, ہم پیاسے ہیں, بابا پیاس مارے جاتی. عزیزو, بچوں کی پیاس کا کوئی اندازہ نہیں لگا سکتا. آپ کو معلوم ہے کہ بی بی سکینہ کی جو روایت ہے کہ عاشورے کے دن شہزادی نے جب زلجنا پہ حسین سوار ہو رہے تھے تو اس وقت زلجنا کے پیروں کو روک کا تھا, پکڑ گیا تھا کہ میرے بابا کو مختل میں لے کے نہ جاؤ. سکینہ نے زلجنا سے کیوں کہا, باپ کو ڈائریکٹ کیوں نہیں کہا؟ روایتوں میں ہے کہ بی بی بولنا چاہتی تھی لیکن بی بی کی آواز ہی نہیں نکل رہی تھی, اتنی پیاسی تھی. آپ کی آوازیں بلند ہو گئی, بلند ہو گئی. آہستہ نہیں رونا, تکلف سے نہیں رونا, تکلف سے نہیں رونا. 8 محرم کی رات ہے. آج آج اس ادا خانے میں اس شہید کا ذکر ہے کہ جس کا نام آتا ہے تو دل کو سکون ملتا ہے, جس کے نام کا عالم ہر گھر میں موجود ہے. ابھی میں اندر ادا خانے میں گیا تو اتنے خوبصورت سجے ہوئے علم, ہر علم پہ کسی پہ غازی عباس لکھا ہوا, کسی پہ علمدار وفا لکھا ہوا. میں نے کہا مولا عباس, ایک علم آپ نے اٹھایا تھا, آج دنیا بھر میں لاکھوں علم ہیں مولا عباس کے نام. آج اس غازی کا ذکر دنیا کے ہر حصے میں ہوتا ہے. 8 محرم ہر جگہ غازی عباس کا ذکر. मैं हर साल रिजवी की इस मजलिस में एक वाकया पढ़ता हूं सिर्फ आपको बेदार करने के लिए कि कल 8 मुहर्रम है, कल हर घर में हाजिरी होगी, हर घर में अब्बास की नियाज होगी। दुनिया में जहां जा गया मैं, वहां पे 8 मुहर्रम जब मैंने की तो मौला अब्बास के नाम की नजर, अपने अपने तरीकों से, अपने अपने कल्चर से लोग मौला अब्बास की नजर करते। हर जगह का कल्चर अलग, लेकिन नजर 8 अब्बास को अब्बास की हाजिरी जरूर होती। कोई खोरमा रोटी रखता है, कोई कबाब रखता है, अपने अपने शहर का तरीका। अरब में भी ये हाजिरी बड़ी मशहूर है कि अरब के हर घर में, मेरी पूरी जिंदगी अरब में, हर घर में मौला अब्बास की हाजिरी 8 मुहर्रम, हर महीने की 8 तारीख को घर में नजर करना। देखो तुम नजर करके कि मौला अब्बास तुम्हारे रिस्क में बरकत कैसे देते। ये अजीब नजर है मौला अब्बास की, हर घर में 8 तारीख को करके देखे। करबला में आज से 50-60 साल पहले यह वाकया अरब में इतना मशहूर है कि हालत यह थी कि मौला अब्बास और मौला हुसैन का आज जो हरम है वो वैसा नहीं था। अल्लाह हमको करबला की ज़ियारत नसीब है इंशाअल्लाह। उस जमाने में बीच में घर थे, एक तरफ मौला अब्बास का रोजा, एक तरफ मौला हुसैन का रोजा, बीच में लोगों के घर थे। करबला का एक रहने वाला गरीब इमाम का चाहने वाला 8 मुहर्रम को अपने घर में हाजिरी करता था, न्याज करता था जोहर के बाद, और चंद दोस्तों को बुलाता था, वो लोग बैठ के खाते थे। जब उस साल उसने मौला अब्बास की हाजिरी करने के लिए नियत की, दस्तखान जब बिछा रहा था, सुफरा जब बिछा रहा था, खाना रख रहा था, तो दिल में ख्याल आया कि आज न्याज मैं नहीं दूंगा, आज मैं मौला अब्बास को बुलाऊंगा। आपको मालूम, घर से बाहर आया, सामने मौला अब्बास का रोजा है, हाथ जोड़ के कहने लगा, मौला आपके नाम का मैंने सुफरा बिछाया है, मौला नजर आप आके दीजिए। ये कहा, रोने लगा, कहने लगा, मौला मैं बड़ा गरीब हूं, आप आएंगे मेरे घर की इज्जत होगी। रोता हुआ घर के अंदर आया, उसके दोस्त आ गए नजर चखने के लिए। उन लोगों ने कहा कि क्या नजर हो गई, तो इसने कहा नहीं, अभी नजर देने वाला आने वाला है, जरा ठहर जाओ। थोड़ी देर हुई तो इन लोगों ने कहा हमको जाना है। फिर ये बाहर आया, बाहर आके रोने लगा मौला के रोजे को देख, कहने लगा मौला अगर आप आएंगे तो मेरी इज्जत होगी, मौला आप मेरे घर आ जाओ, मौला मैं आपको दावत दे रहा हूं, आप मेरे घर में नजर देने आ जाओ मौला। कहता है फिर आके रोने लगा, तो इसके जो दोस्त थे उन लोगों ने कहा भाई हमें ताखीर हो रही है, हमको जाना है, अगर कोई नजर नहीं है तो हम बाद में आ जाएंगे। इसका दिल फट गया, कहा लोग दस्तखान छोड़ के चले जाएंगे। बाहर आया, बाहर आके इसने रोजे को देख के एक जुमला कहा, कहा मौला अब्बास आपको बीबी जैनब का वास्ता, आपको बीबी सकीना का वास्ता, आ जाओ मेरे घर में, मैं बहुत गरीब हूँ, गरीब हूँ, आप आएंगे मेरे घर में इज्जत होगी, मौला मैं नजर देने बुला रहा। ये कहता है कि मैं आया तो मैंने देखा एक जवान बैठे हुए, मैंने उस जवान से कहा जो बड़ा हसीन और खूबसूरत था, मैंने कहा भाई सुनो, जिसको मैंने बुलाया था वो तो नहीं आया, तू भी नजर दे लो। ये अरबी जवान उठा, दस्तखान सुफरे के पास आया और इस तरह हाथ बांध के, ऐसे लग रहा है कि तेरे हाथ बंधे हुए, खड़े रहकर पढ़ने लगा। तो इसने रोक के कहा सुनो, अरे भाई सुनो, हम अब मौला अब्बास की नजर ऐसे नहीं देते, ऐसे हाथ उठा के देते। बस ये कहना था, वो आने वाले ने कहा कि तू बुलाता भी है और वो चीज का तकाजा करता है जो मेरे पास नहीं है। अरे करबला में मेरे हाथ काट दिए गए, इसी तरह पुरसा दो, पुरसा इसी तरह दो। आज आहिस्ता रोना नहीं है, आज गाजी का जिक्र है, गाजी का जिक्र। आज ऐसा पुरसा दो, बीबी फातिमा आपको दुआ दे, बीबी फातिमा दुआ दे। शहजादी ने अपना बेटा कहा है, शहजादी ने अपना फर्जन कहा है कि अब्बास मेरा लाल है। जब काफिला करबला पहुंचा और 2 मुहर्रम को जब दुश्मनों ने कहा कि खयाम हुसैनी को हटा दिया जाए, मौला अब्बास ने एक लकीर खींच दी, खींच के कहा अभी अब्बास मौजूद है। जब अब्बास के इस गैस को देखा, हुसैन ने कुछ नहीं कहा, बीबी जैनब के करीब गए, जाके कहा बहन तुम अब्बास को लो। जैनब ने फिजा से कहा कि मेरे भाई को बुला कर लो। फिजा ने आके कहा कि आखा शहजादी बुला रही है। जैनब का नाम सुना, बड़ा एहतराम, माँ की तरह एहतराम करते थे अब्बा, सर को झुका के आके सामने बैठ गए। कहा बीबी आपने याद किया, तो जैनब ने एक जुमला कहा, कहा भैया खैमे हटा लो, यही आका का मंशा है। इताद इमाम के सामने अब्बास ने सर झुका दिया। वक्त गुजरा, शबे आशूर आ गई, अब्बास हुसैन के खैमे में बैठे हुए। शिमर ने आके अब्बास को बुलाया, अब्बास जाने के लिए तकल्लुफ कर रहे थे। हुसैन ने कहा भैया जाओ देखो चाहता क्या है। अब्बास बाहर आए, जब बाहर आए तो शिमर से गुफ्तगू हुई, दौरा ने गुफ्तगू, शिमर ने कहा कि अब्बास तुम्हारे और तुम्हारे भाइयों के लिए अमान है, चाहो तो तुम छोड़ के चले जाओ। बस लफ्ज अमान सुना चेहरा सुर्ख हो गया। उस अमान नामे को चाक चाक करके कहा कि तुझे शर्म नहीं आती, तू मेरे लिए अमान लाया है और फातिमा के लाल के लिए कोई अमान नहीं है। सर को झुका के वापस खेमे में आए। हुसैन ने वाकया पूछा, अब्बास ने पूरा वाकया बयान किया। हुसैन ने एक जुमला कहा, कहा भैया जाते तो बेहतर था, जाते जाते सैदानियों को लेके चले जाते। पूरी जिंदगी हुसैन को जवाब नहीं दिया, चेहरा सुर्ख हो गया, खैमे का पर्दा हटाया, बाहर निकले। हुसैन समझ गए, आगे बढ़कर शाने पे हाथ रखा, पूछा कहां जा रहे हो, तो कहा नजफ जा रहा हूं, जाके बाबा से कहूंगा कि बाबा जिसकी गुलामी में दिया था उसने आजाद कर दिया। इसी तरह मुर्चा दो, कहा बाबा से कहूंगा बाबा जिसकी गुलामी में दिया था उसने आजाद कर दिया। दिन चढ़ा, एक एक शहीद होता रहा। कासिम का लाशा पामाल हो गया, औना मोहम्मद की मैयतें आ गई। काजी बार बार आके कहने लगा कि आखा सीना तंगी कर रहा है, सीना तंगी कर, इमाम तकल्लुफ कर रहे हैं। वो मंजिल आई कि अब्बास खेमे में गए, सकीना को गोद में उठाया, आहिस्ता आहिस्ता हुसैन के खेमे की तरफ चले। इमाम ने दूर से ये मंजर देखा, देख के कहा सकीना तुम चचा की सिफारिश करने आ रही हो, कल तमाचे लगेंगे तो चचा बहुत याद आएंगे, बेटी कानों से गोशवारे छीने जाएंगे, चचा बहुत याद आएंगे। पलट के कहा भैया जाओ सैदानियों से रुखसत हो लो। अब्बास खेमे में आए, एक एक बीवी से रुखसत हुए और बीबी जैनब के खेमे में जाकर सामने बैठ गए। शहजादी के सामने माँ की तरह एहतराम करते सर को झुका के बैठ गए। बीबी ने पूछा भैया क्या चाहते हो, तो कहा कि शहजादी मैदान में जा रहा हूं, खुदा हाफिज बोलने आया हूं, बस ये सुनना था। जैनब ने अपने बाजुओं को देखा, अब्बास के चेहरे को देखने लगी। जब ये अमल किया तो अब्बास ने कहा शहजादी मैं इज़्ज़त लेने आया, कभी आप अपने बाजुओं को देखती हैं कभी मेरे चेहरे को, तो बीबी की आंखों में आंसू आ गए। कहा भैया 21 रमजान की रात थी, बाबा मेरे बाजुओं के बोसे ले रहे थे, मैंने पूछा बाबा क्यों ले रहे हो, तो कहा था बेटी एक दिन आएगा बेटी तेरे बाजुओं में नसर बांधी जाएगी। अब्बास मुझे बाबा की बात पे यकीन था लेकिन सोचा करती थी जिसके 18 भाई हो अब्बास जैसा भाई, अरे किसकी मजाल है। अब वो दिन आ गया कि जैनब के बाजुओं में रसद बांधी जाएगी। खैमे से बाहर आए, हुसैन के करीब गए, इमाम ने अलम देते हुए कहा भैया तलवार नहीं चलाना, जिस दिन के लिए अब्बास पैदा हुए थे, जिस करबला के लिए पैदा हुए थे। हुसैन ने कहा भैया तलवार नहीं चलाना, पानी लेकर आ। इताते इमाम के मफहूम को वाज़ह किया कि अब्बास नहीं होते तो दुनिया को पता नहीं चलता कि इताते इमाम क्या चीज है। सर को झुका के अब्बास चले। अजीजो जलाले अब्बास ये था कि यजीदी फौजों के हाथों से लगामें छूट गई, सुपा से ये आलम था। जब शहीद कोई खयाम हुसैनी से निकलता, दुश्मन अपने रिकाबों पे जोर देकर यजीदी फौज खैमे की तरफ देख के पूछती कहीं अब्बास तो नहीं आया, इतना जलाल था अब्बास का, बार बार कहते कहीं अब्बास तो। और जब गाजी चला नहर की तरफ, दुश्मन ने रास्ता छोड़ दिया, 10,000 से ज्यादा फौज पानी की हिफाजत कर रही थी, पूरी फौज भाग गई। अली का लाल नहर पे पहुंच गए, ठहरने